तपाई साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार जुलाई 9, 2023। विषय संस्कार स्वर्णपात होसे। किनभने म अमर प्रेम चाहन्छु बलिदान हुन, अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेसी जानु। उत्तरदायी पढाए याकु, यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदे, विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको हृदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउनेछ। परमेश्वरको शिक्षा अनुसरण गर, खालि सुन्ने काम मात्र नगर, किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने यस्तो हुन्छ, त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। यो मान्छेले ऊ आफैलाई देख्छ, त्यसपछि जान्छ अनि ऊ के देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालना गर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ, उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ सुखी हुनेछ। कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ, तर यदि त्यो व्यक्तिले होसियारसी बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको धर्म कुनै काममा आउँदैन। पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नुहुन्छ त्यो यस्तो छ, टुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यकता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नुहुनेछ। पाँच शेरमन बाइबलबाट मिता। जब म परम प्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफू सम्केरिएर जाऊ कि परम प्रभुको छेउमा एक वर्षको बाछो हो बलि चढाउन लिएर जाऊ कि परम प्रभु 1000 भेडा र तेलका 10000 नदिसी प्रसन्न हुनुहुन्छ कि म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरीरको अङ्ग हो त्यो अर्पण गरौ। हे मानिस, परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नुभएको छ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहनुहुन्छ त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँचो बन, अरूसँग प्रेम गर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस। मत्ती, येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती, येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, तिमीहरू पृथ्वीका नुन हो, यदि नुनको स्वाद नै छैन भने फेरि त्यसलाई नुनिलो केले पार्ने र यदि नुनमा नुनको स्वाद नै छैन भने त्यो ताफालिन र मानिसका खुट्टाले कुल्सन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हो जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृश्य रहन सक्दैन। त्यसरी नै मानिसहरूले बत्ती बालेर पाती मुनि राख्दैनन्। त्यसको सट्टामा तिमीहरूले त्यसलाई सावधानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउनेछन्। त्यसै गरी अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिसहरूले देख्नेछन् र स्वर्गमा बस्नुहुने तिमीहरूका पिताका महिमा गर्नेछन्। म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नुपर्छ। यदि तिमीहरूले तिमीहरूलाई उसिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैनौ। मत्ती, जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभागारहरूमा र गल्लीहरूमा उभिएर अरूले देखुन् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। जब तिमी प्रार्थना गर्दछौ तिमी आफ्नो भित्री कोठामा पसि ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्त रूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ र तिमीलाई उहाँले इनाम दिनुहुनेछ। मत्ती, तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, कानुनका शास्त्रीहरू र फरिसीहरूलाई मूसाको नियमको विषयमा शिक्षा दिने अधिकार छ। यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नुपर्छ। तिनीहरूले अटाएका कामहरू गर्नु तर तिनीहरूको जीवनशैलीको अनुसरण नगर्नु। तिनीहरू केही गर्न पनि तिमीहरूलाई अर्हाउँछन् तर आफू चाहिँ केही गर्दैनन्। मानिसहरूले पालन गर्नु अति कठिन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई कर्मा पादर्छन् तर तिनीहरू आफै चाहिँ कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्। तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दुक राख्छन्। तिनीहरू सन्दुकहरू ठुला ठुला बनाउँछन् अनि मानिसहरूले देख्न सकुन् भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा लामा बनाउँछन्। ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू गर्न रुचाउँछन्। त्यसरी नै सभागारहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन् अनि तिनीहरूलाई गुरु भनी सम्बोधन गरेको सुन्न चाहन्छन्। तर तिमीहरूको गुरु हुँदैन। तिनीहरू सबै दाजुभाइहरू अनि दिदी बहिनीहरू हो। तिमीहरूको एकमात्र गुरु हुनुहुन्छ अनि यस पृथ्वीमा कसैले पनि कसैलाई पिता भनी सम्बोधन नगर्नु। तिमीहरूको एकमात्र पिता हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ अनि तिमीहरूले मालिक भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ ख्रिस्ट। तिमीहरूमा जो सबैभन्दा महान छ ऊ तिमीहरूको सेवक हुनुपर्छ। जसले आफूलाई ठुलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ। व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार, तिमीहरू कपटी हो, तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ जो बाहिरबाट सुन्दर देखिन्छन् तर भित्रपट्टि मरेको मानिसहरूको हड्डीहरू हुन्छन्। तिमीहरू पनि त्यस्तै हो। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ। मत्ती, अखमिरी रोटीको पहिले दिन चेलाहरू येशू कहाँ आए। चेलाहरूले भने, निस्तार झारको भोजन गर्न हामी तपाईँलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईँ चाहनुहुन्छ? येशूले भन्नुभयो, सहरतिर जाऊ, मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरुले यसो भन्नुभएको छ भनेर भन, मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार झारको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु। चेलाहरूले येशूको आज्ञा अनुसार सबै काम गरिदे। तिनीहरूले निस्तार झारको भोज तयार पारे। खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो र भन्नुभयो, यो रोटीहरू लियो र खाओ, यो रोटी नै मेरो शरीर हो। त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पियो, यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूका लागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु, म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौ। येशूले भन्नुभयो, म साँचो दाखको गोठ हो, मेरो पिता माली हुनुहुन्छ। म मेरो प्रत्येकी हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिदिनुहुन्छ, अनि उहाँले प्रत्येक हाँगाहरू छाँच्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन सकोस्। त्यसो गर्दा यसले अझ बढ्ता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिले शुद्ध भइसकेका छ। म भित्र बस, म तिमीहरू भित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिँदैन, त्यो मूल बोटमा अन्तर्निहित भएको हुने पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्दैनौ, तिमीहरू ममा हुनुपर्छ। म दाखको बोट हो र तिमीहरू त्यसका हाँगाहरू हो। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ, किनभने म बिना तिमीले केही गर्न सक्दैनौ। यदि तिमीहरू ममा रह्यो र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हो। यसले मेरो पितालाई महिमा दिलाउँछ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सबै प्रार्थनाको परीक्षा यी प्रश्नहरूको जवाफमा निहित छ कि हामी हाम्रो छिमेकीलाई यो सोद्धा राम्रोसँग प्रेम गर्छौ, कि हामी पुरानो स्वार्थको पछि लाग्दछौ। केही राम्रोको लागि प्रार्थना गरेकोमा सन्तुष्ट भएर हाम्रो प्रार्थनामा निरन्तर जीवन बिताएर हाम्रा अनुरोधहरूको इमान्दारीको प्रमाण दिँदैनौ। यदि स्वार्थले दयालाई स्थान दिएको छ भने हामीले हाम्रो छिमेकीलाई निस्वार्थ रूपमा हेर्नेछौ र हामीलाई शरापनीहरूलाई आशीर्वाद दिनेछौ। तर हामीले यो महान कर्तव्य पूरा हुन्छ भनेर सोधेर मात्रै पूरा गर्ने छैनौ। हामीले हाम्रो आशा र विश्वासको फलको आनन्द लिन सक्नु अघि त्यहाँ एउटा क्रस उठाउनु पर्छ। हामीलाई थाहा छ कि पवित्रता प्राप्त गर्नको लागि पवित्रताको चाहना आवश्यक छ। तर यदि हामी सबैभन्दा माथि पवित्रता चाहन्छौ भने हामी यसको लागि सबै त्याग गर्नेछौ। हामी यो गर्न इच्छुक हुनुपर्छ कि हामी पवित्रताको एकमात्र व्यावहारिक बाटोमा सुरक्षित रूपमा हिँड्न सक्छौ। प्रार्थनाले अपरिवर्तनीय सत्यलाई परिवर्तन गर्न सक्दैन, न त प्रार्थनाले मात्र हामीलाई सत्यको समझ दिन सक्छ। तर प्रार्थना परमेश्वरको इच्छा जान्न र गर्नको लागि उत्कट मानी इच्छाको साथ हामीलाई सबै सत्यमा ल्याउनेछ। यस्तो इच्छालाई श्रव्य अभिव्यक्तिको कम आवश्यकता छ। यो विचार र जीवनमा सबैभन्दा राम्रो व्यक्त छ। प्रार्थनाबाट खतरा यो हो कि यसले हामीलाई प्रलोभनमा लैजान सक्छ। यसद्वारा हामी अनैच्छिक पाखण्डी बन्न सक्छौ। इच्छाहरू बोल्न जुन वास्तविक छैन र पापको बीचमा आफूलाई सान्त्वना दिन्छौ कि हामीले यसको बारेमा प्रार्थना गरेका छौ वा कुनै पछिको दिनमा क्षमा माग्न चाहन्छौ। पाखण्ड धर्मको लागि घातक छ। गुरुको आज्ञा छ, हामी गोप्य रूपमा प्रार्थना गरौँ र हाम्रो जीवनले हाम्रो इमानदारी प्रमाणित गरौँ। आत्मविस्मरण शुद्धता र स्नेह निरन्तर प्रार्थना हो। पेसा हुन अभ्यास गर्नुहोस्, विश्वास हुन सर्वशक्तिमानताको कान र दाहिने हात प्राप्त गर्नुहोस् र तिनीहरूले निश्चित रूपमा असीम आशीर्वादहरू बोलाउँछन्। येशूले आज्ञालाई आग्रह गर्नुभयो, मेरो अगाडि तिम्रो अरू कुनै देवताहरू नहोस्। जसलाई अनुवाद गर्न सकिन्छ, तिमीलाई नश्वरको रूपमा जीवनको कुनै विश्वास छैन, तिमीले नराम्रो थाहा पाउने छैनौ, किनकि त्यहाँ एउटै जीवन छ, भगवान पनि। असल उहाँले सिजरका कुराहरू सिजर सामु र परमेश्वरका कुराहरू परमेश्वरलाई भनेर अनुवाद गर्नुभयो। उनले अन्तत सिद्धान्तका रूपहरू वा मानिसका सिद्धान्तहरूलाई कुनै श्रद्धाञ्जली दिएनन्, तर आत्माद्वारा होइन तर आत्माद्वारा उत्प्रेरित भएको रूपमा अभिनय र बोल्नुभयो। कर्मकाण्डवादी पुजारी र कपटी फरिसीहरूलाई येशूले भन्नुभयो, वसुली लिनेहरू र वेश्याहरू तिमीहरूको अगाडि परमेश्वरको राज्यमा जान्छन्। येशूको इतिहासले नयाँ क्यालेन्डर बनायो जसलाई हामी क्रिस्चियन युग भन्छौँ, तर उहाँले कुनै धार्मिक पूजा स्थापित गर्नुभयो। मानिसहरूले बप्तिस्मा लिन सक्छन्, युकेरिस्टमा भाग लिन सक्छन्, पादरीहरूलाई समर्थन गर्न सक्छन्, सभा पालन गर्न सक्छन्, लामो प्रार्थना गर्न सक्छन् र अझै पनि कामुक र पापी हुन सक्छन् भनेर उहाँलाई थाहा थियो। येशूले प्रदर्शनद्वारा जीवनको मार्ग सिकाउनु भयो कि हामीले यो ईश्वरीय सिद्धान्तले बिरामीहरूलाई कसरी निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ र मृत्युमाथि विजय प्राप्त गर्छ भनेर बुझ्न सक्छौ। येशूले परमेश्वरको आदर्शलाई कुनै पनि मानिस भन्दा राम्रो प्रस्तुत गर्नुभयो जसको उत्पत्ति कम आध्यात्मिक थियो। परमेश्वर प्रतिको आज्ञाकारिताद्वारा उहाँले अरू सबै सिद्धान्तहरू भन्दा बढी आत्मिक रूपमा देखाउनुभयो। त्यसैले उहाँको सल्लाहको बल, यदि तिमी मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। ईसाई कर्तव्यहरूको सूचीमा पहिलो, उहाँले आफ्ना अनुयायीहरूलाई सत्य र प्रेमको निको पार्ने शक्ति सिकाउनुभयो। उनले मृतक समारोहलाई कुनै महत्व दिएनन्। यो जीवित ख्रिस्त हुनुहुन्छ, व्यावहारिक सत्य, जसले उहाँलाई काममा पछ्याउने सबैका लागि येशूलाई पुनरुत्थान र जीवन बनाउँछ। उहाँका बहुमूल्य उपदेशहरू पालन गर्दै उहाँको प्रदर्शनलाई पछ्याउँदै जहाँसम्म हामीले यो बुझेका छौ, हामी उहाँको कचौराबाट दुध पियाउँछौ, उहाँको रोटी खान्छौ, उहाँको शुद्धतामा बप्तिस्मा लिन्छौ र अन्तमा हामी आराम गर्नेछौ, उहाँसँग बस्नेछौ। मृत्युमाथि विजयी हुने ईश्वरीय सिद्धान्तको पूर्ण बुझाइमा ख्रिस्टलाई पछ्याउने दावी गर्नेहरूले उहाँ स्थापना गर्न आउनु भएको अत्यावश्यक धर्मलाई किन अस्वीकार गर्छन्? येशूका सतावटहरूले यसै बिन्दुमा आफ्नो कडा आक्रमण गरे। तिनीहरूले उसलाई पदार्थको दयामा राख्न र निश्चित अनुमानित भौतिक नियमहरू अनुसार मार्ने प्रयास गरे। फरिसीहरूले ईश्वरीय इच्छालाई थाहा पाएको र सिकाउने दावी गरे, तर तिनीहरूले येशूको मिसनको सफलतामा बाधा पुर्याए। उहाँका धेरै विद्यार्थीहरू पनि उहाँको बाटोमा उभिए। चर्चमा वा यसबाट बाहिर भएका सबै राम्रा कुराहरूलाई सम्मान गर्दा ख्रिस्टमा एक व्यक्तिको समर्पण पेसाभन्दा प्रदर्शनको आधारमा बढी हुन्छ। अन्तस्करणमा हामी बाहिर गएका विश्वासहरूलाई थाम्न सक्दैनौ र मृत्युहीन ख्रिस्टको ईश्वरीय सिद्धान्तलाई अझ बढी बुझेर हामी बिरामीहरूलाई निको पार्न र पापमाथि विजय प्राप्त गर्न सक्षम भएका छौँ। कचौराले उसको दिएको अनुभव देखाउँदछ। उसले प्रार्थना गरेको कचौरा उहाँबाट टाढा हुन सक्छ, यद्यपि उसले ईश्वरीय आदेशमा पवित्र अधीनतामा झुक्थ्यो। चेलाहरूले खाइसकेका थिए, तर येशूले प्रार्थना गर्नुभयो र तिनीहरूलाई रोटी दिनुभयो। यो शाब्दिक अर्थमा मूर्खता हुनेछ, तर यसको आध्यात्मिक अर्थमा यो प्राकृतिक र सुन्दर थियो। तिनीहरूको रोटी साँच्चै स्वर्गबाट आयो। यो आध्यात्मिक अस्तित्वको महान सत्य थियो, बिरामीहरूलाई निको पार्ने र त्रुटिलाई बाहिर निकाल्ने। तिनीहरूका मालिकले पहिले नै यो सबै व्याख्या गरिसकेका थिए र अब यो रोटी तिनीहरूलाई खुवाउँदै र पालन पोषण गर्दैछ। क्रिस्चियनहरू, के तपाईँ उहाँको कचौरा पिउनुहुन्छ? के तपाईँले नयाँ करारको रगत, परमेश्वरको नयाँ र उच्च सम्झमा उपस्थित हुने सतावटहरू साझा गर्नुभयो? यदि होइन भने के तपाईँले उहाँको कचौरामा येशूको सम्झना गर्नुभएको छ भन्न सक्नुहुन्छ? के येशूको सम्झनामा रोटी खाने र दाख मध्य पिउने सबै उहाँको कचौरा पिउन्? उहाँको क्रुस लिन र ख्रिस्टको सिद्धान्तको लागि सबै छोड्न साँच्चै इच्छुक छन्। यदि ख्रिस्ट सत्य हामी कहाँ प्रदर्शनमा आउनुभएको छ भने अरू कुनै स्मरणको आवश्यकता पर्दैन। यिनकी प्रदर्शन इमानुएल वा परमेश्वर हामीसँग हुनुहुन्छ, र यदि साथी हाम्रो साथमा छ भने हामीलाई त्यो साथीको सम्झना किन चाहिन्छ? यदि संस्कारमा भाग लिने सबैले साँच्चै येशूको पीडाको सम्झना गरेका थिए र उहाँको कचौरा भ्याउनु भएको थियो भने तिनीहरूले संसारमा क्रान्ति ल्याउने थिए। यदि भौतिक प्रतीकहरू मार्फत उहाँको सम्झना खोज्नेहरू सबैले क्रुस उठाउँछन्, बिरामीहरूलाई निको पार्छन्, दुष्टहरूलाई बाहिर निकाल्छन् र गरिबहरूलाई ख्रिस्ट वा सत्य प्रचार गर्छन्, ग्रहणशील विचार तिनीहरूले सहस्राब्दीमा ल्याउनेछन्। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ, र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।